यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। सत्तारूढ़ गठबन्धनबीच मन्त्रीमण्डललाई छिट्टै पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ति गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्ने लगायत विषयमा छलफल भएको महामन्त्री खड्काले बताउनुभयो। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बुढा नीलकण्ठ स्थित निजी निवासमा हिजो बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले समितिलाई विवाद निरूपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठक आज फेरि बस्नेछ। बारा र सप्तरी जिल्ला कार्य समितिको क्रियाशील सदस्यता विवरण ढिला प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद बाँकी रहेको समितिले जनाएको छ। जनता समाजवादी पार्टी जसपाको हिजो बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पार्टीका 3 शीर्ष नेतालाई दिएको छ। ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको जसपाका नेता मृगेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरूले पार्टी विवादलाई चाँडो टुंग्याउन नेता नेपाललाई सुझाव दिनुभएको छ। नेता नेपालले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएका 22 सांसदहरूसँगको छलफलमा सांसदहरूले पार्टीभित्रको विवाद समाधान वा अरू विकल्पका विषयमा छिटो टुंगोमा पुग्न सुझाव दिएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा चीनका प्रधानमन्त्री ली खच्याङले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। चिनिया प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई हिजो बधाई सन्देश पठाउनु भई चीन र नेपाल बीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनिया चाहना भएको बताउनु भएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले कक्षा 12 परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कोविड 19 संक्रमणका बीचमा कक्षा 12 लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। राष्ट्रिय परीक्षा बोर्ड सानु ठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन 25 गतेभित्र सार्वजनिक गर्ने भएको छ। 2077 एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिनुभयो। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउनुहुँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रदेश प्रमुखले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेशका प्रमुख अमित शेरचनले हिजो शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा वीर पुर्खाले देशको रक्षाका लागि खेलेको भूमिका भावी पुस्तालाई हस्तान्तरण गर्दै अघि बढ़नुपर्ने बताउनु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिकामा स्थापना भएको देशको पहिलो युद्ध संग्रहालयको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले समयले दिएको अभिभारा पूरा गर्न सबै राजनैतिक दल, निर्वाचित जनप्रतिनिधि र राष्ट्रिय नेतृत्वका बीचमा आपसी सहकार्य र मेलमिलाप आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले देशका विभिन्न स्थानमा संग्रहालय, पुस्तकालय र वृत्त चित्र निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रपति भण्डारीले सिन्धुलीगढ़ी संग्रहालय निर्माणमा सहयोग पुर्याउनु हुने महानुभावलाई कदर पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले शुरू गरेको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत युद्ध संग्रहालय निर्माण महत्वपूर्ण प्रयास भएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपालले सन् 2010 आधार वर्ष मानि सन् 2022 बाघको संख्या 121 दोब्बर बढ़ाई 250 पुर्याउने लक्ष्य राखेकोमा हाल यो संख्या 235 पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्ण रूपमा हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले बाघको अस्तित्व मानवको दायित्व भन्ने मूल संकल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्व सामु विशेष सन्देश दिन सफल भएको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै बाल बालिकालाई केन्द्रमा राखेर अहिले नै तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले हिजो गरेको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना संक्रमणको संख्या दैनिक बढ़िरहेको र उपलब्ध कोरोना विरूद्धको खोप बाल बालिकाले लगाउन नमिल्ने र व्यवहार परिवर्तनले गर्दा तेस्रो लहरमा बाल बालिका बढ़ी संक्रमित हुन सक्ने भएकाले सबैलाई सतर्क बन्न आग्रह गर्नुभयो। देशभर हिजो 3840 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10,886 नमूनाको पीसीआर परीक्षण गर्दा 2,634 तथा 4,922 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1,206 जना गरी जम्मा 3,840 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। हिजो देशभरमा 1,993 जना कोरोना संक्रमण मुक्त भएका छन्। हिजो संक्रमणका कारण 33 जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,791 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 6 बजेको समाचार यही पूरा हुन्छ। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।